यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। स्थायी सरकारको रूपमा रहेको कर्मचारी तन्त्रले समय अनुकूल सार्वजनिक सेवा प्रभाव मार्फत आम नागरिकको मन जित्नुपर्नेमा राष्ट्रपतिको जोड। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक 2083 माथिको छलफल सुरु। र अमेरिका र इरान बीच शान्ति सम्झौतामा आउँदो शुक्रबार स्विजरल्यान्डमा हस्ताक्षर हुने। शान्ति सम्झौता हुने सहमतिपछि विश्व समुदायद्वारा स्वागत गर्दै सफल कार्यान्वयनमा जोड। अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले प्रभावकारी सार्वजनिक सेवा प्रवाह आजको आवश्यकता भएको बताउनु भएको छ। लोकसेवा आयोगको 76 वार्षिक उत्सवको अवसरमा आज आयोगले आयोजना गरेको समारोहमा राष्ट्रपति पौडेलले स्थायी सरकारका रूपमा रहेको कर्मचारी तन्त्रले समयानुकूल सार्वजनिक सेवा प्रवाह मार्फत आम नागरिकको मन जित्नुपर्नेमा जोड दिनुभएको छ।
संघीय लोकतान्त्रिक गणतन्त्रका लागि सङ्घर्ष र बलिदान गरेका नेपाली जनताले चाहेको भनेकै सुशासन मार्फत प्रभावकारी सेवा प्रवाह मुलुकको तीव्र विकास, शान्ति र प्रगति नै हो। जनताको यो अभिष्ट पूरा गर्न आधुनिक समयमा हाम्रो राज्य संयन्त्रलाई समयानुकूल, अझ धनमुखी, सेवामुखी, प्रविधि मैत्री र परिणाममुखी बनाउन जरुरी छ। सो उत्प्रेरित, अनुशासित, आचरणशील, नैतिकवान, जिम्मेवार तथा राष्ट्रप्रति समर्पित कर्मचारीले यो भूमिकालाई परिणाममुखी बनाउन सक्छन्। प्रविधि र स्मार्ट सेवा प्रवाह मार्फत कर्मचारी तन्त्रले नागरिकको मन जित्न सक्नुपर्छ।
समारोहमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले लाखौं युवाहरूको आकर्षणको केन्द्रका रूपमा रहेको लोकसेवा आयोगले समावेशी सहभागिताको दृष्टिबाट सार्वजनिक सेवामा कर्मचारी छनौट गरेर समावेशी लोकतन्त्रको उत्कृष्ट अभ्यास गरेको बताउनुभयो। त्यसै गरी आयोगका अध्यक्ष माधव रेग्मीले लोकसेवा आयोगप्रति जनताको विश्वास बढेको भन्दै राष्ट्रिय सेवा कर्मचारी छनौटमा कायम गर्दै आएको निष्पक्षतालाई तलमाथि हुन नदिने प्रतिबद्धता जनाउनुभयो। यस अवसरमा आयोगका पूर्व अध्यक्ष उमेश प्रसाद मैनालीलाई सम्मान गरिनुका साथै आयोगमा कार्यरत 3 जनालाई उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 माथिको मन्त्रालय गत विभिन्न शीर्षकमाथिको छलफल प्रारम्भ भएको छ। छलफलको आज पहिलो दिन विभिन्न 9 मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल सुरु भएको हो। बैठकमा युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र महिला बाल बालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल भइरहेको छ। विनियोजन विधेयक अन्तर्गतको मन्त्रालयगत विभिन्न शीर्षकहरूमा 12 सांसदहरूको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको छ। खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै सांसदहरूले उत्पादनमा कमजोर प्रशासनमुखी बजेट आएको तथा नयाँ उद्योग स्थापना लगायतका कुरामा ध्यान पुग्न नसकेको बताउनुभयो। सांसदहरूले उद्योग मन्त्रालयको बजेटले सुदूरपश्चिम र कर्णालीको भूगोललाई छुन नसकेको, उद्योग मन्त्रालयमा बेनामे शीर्षकमा बजेट विनियोजन गरिएको भन्दै के का लागि बेनामे शीर्षक राखिएको प्रश्न पार्नुपर्ने बताउनुभयो। सांसदहरूले प्रेस स्वतन्त्रताको रक्षा गर्ने, पत्रकारको हकहितलाई ध्यान दिएर बजेटमा व्यवस्था गर्नुपर्ने बताउनुभयो। सांसदहरूले राष्ट्रिय संस्कृति ऐन निर्माण जरुरी रहेको, पर्यटक विकासका लागि सांस्कृतिक विकासमा जोड दिनुपर्ने, भाषा र जात जातिको संरक्षण, शिक्षा लगायतका बजेटले ध्यान दिनुपर्ने बताउनुभयो। विनियोजन विधेयकमाथिको मन्त्रालयगत विभिन्न शीर्षकमाथिको छलफल जारी रहेको छ। यसअघि प्रतिनिधि सभाको आजको बैठकको सुरुमा प्रतिपक्षी दलका सांसदहरूले नेपालको भूमि, सुस्ता र सीमा क्षेत्रमा भारतीय पक्षबाट दुःख दिइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै समस्या समाधान गर्न माग गर्नुभयो। सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको सीमा मिचेको भनेर अभिव्यक्ति दिएपछि भारतीय सीमा बलले सुस्ता लगायत सीमा क्षेत्रमा नेपालीहरूलाई दुःख दिइरहेको भन्दै समस्या समाधान गर्न सरकारले के गरिरहेको छ भनी जवाफ माग गर्नुभयो। बैठकमा नेकपा एमाले संसदीय दलका उपनेता पद्मा अरियालले, अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले प्रश्नकर्ता सांसदहरूलाई पुराना दलका सांसद र नेताहरूको काण्डबारे आफू जानकार भएको र फाइल खोल्ने भनेर धम्की दिएको भन्दै यसमा जवाफ माग गर्नुभयो। नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले भारतीय सेनाको हेलिकप्टर बिना अनुमति नेपाली भूमिमा दार्चुला अवतरण गरेको र सुरक्षा निकायका कुनै प्रमुख व्यक्ति सवार भएको भन्ने विषयमा प्रश्न गर्दै सरकारसँग जवाब माग गर्नुभयो। सांसदहरूले वर्षायामा सडक विस्तार गर्ने भन्दै नागरिकका घर भत्काउने काम गरिरहेको भन्दै त्यस्ता कार्य रोक्न सरकारसँग माग गर्नुभयो। सांसदहरूले धान रोपाई र वर्षाको समयमा रासायनिक मलको अभाव हुन नदिन सिँचाइको प्रभावकारी व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ। छलफलमा भाग लिँदै नेपाली काङ्ग्रेसका सांसद कृष्ण बहादुर रोकाईले निर्वाचनमा जाँदा राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशीका युवालाई स्वदेश फर्काउने प्रतिबद्धता जनाएको भए पनि बजेटले सम्बोधन गर्न नसकेको बताउनुभयो। त्यसै गरी नेपाली कम्युनिस्ट पार्टीका सांसद उर्मिला अर्यालले सरकारले प्रस्ताव गरेको 7 उद्योग स्थापना गर्ने विषय सकारात्मक भएको भन्दै निजी क्षेत्रसँग सहकार्य गर्न पनि सरकारलाई आग्रह गर्नुभयो। बैठकमा नेकपा एमालेका सांसद प्रेमप्रसाद दङ्गालले बजेट कर प्रणालीमा सुधार, सूचना प्रविधि र नव प्रवर्धन लगायतका विषयमा सकारात्मक भए पनि प्रस्तुति गरिएको बजेट नव उदारवाद एकाधिकार पुँजीवादमा आधारित भएको बताउनुभयो। त्यसै गरी जनता समाजवादी पार्टीका सांसद पूजा चौधरीले कृषि उत्पादन र राजस्व सङ्कलनमा मधेस प्रदेशको महत्त्वपूर्ण योगदान रहेको भए पनि बजेटले मधेस प्रदेशलाई उपेक्षा गरेको आरोप लगाउनुभयो। बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले शिक्षा स्वास्थ्य जस्तो संवेदनशील विषयमा बजेट कटौती गर्नु दुःखद भएको बताउनुभयो। आजको बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सकिएपछि अर्थमन्त्री वाग्लेले उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 विज्ञहरूसँग सुझाव लिएको छ। समितिको आज बसेको बैठकमा विज्ञहरूले विधि विज्ञान प्रयोगशालालाई गुणस्तरीय र विश्वसनीय बनाउने गरी विधेयक अघि बढाउनु पर्नेमा जोड दिनुभयो। बैठकमा प्रयोगशाला विज्ञ ओम प्रकाश शर्माले विधि विज्ञान प्रयोगशाला सम्बन्धी वार्षिक तालिमको आयोजना गर्न र प्रयोगशाला र सङ्कलित नमुनाहरूको सुरक्षाका सम्बन्धमा कडा कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो। त्यस्तै अर्का विज्ञ गोपाल कुमार चौधरीले हाल सङ्कलन गरिएका हजारौँ नमुना र आवश्यक जनशक्ति र प्रयोगशालाको अभावमा थन्किरहेको भन्दै प्रदेशमा समेत परीक्षण गर्ने व्यवस्था अब बन्ने कानुनमा उल्लेख गरिनुपर्ने सुझाव दिनुभयो। त्यस्तै प्रयोगशाला विज्ञ निराजन थापा छेत्रीले सङ्कलित नमुनाहरू जति सक्दो चाँडो परीक्षण गर्न सक्यो त्यति सकारात्मक नतिजा आउने हुँदा विधेयकले प्रयोगशाला सञ्चालनका लागि दक्ष जनशक्ति र प्रयोगशालाहरूको सङ्ख्या बढाउन सुझाव दिनुभयो। बैठकमा विज्ञान प्रविधि तथा प्रवर्धन मन्त्री महावीर पुनले सरकारले सबैभन्दा पहिला भएका विधि विज्ञान प्रयोगशालालाई सुदृढ बनाउन चाहेको बताउनुभयो। समिति सभापति डाक्टर ओजस्वी शेरचनले विधि विज्ञान प्रयोगशाला विधेयक विज्ञहरूसँग छलफल गरेर मात्रै अगाडि बढाइने बताउनुभयो। चीनको 4 औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनालले इन्स्टिच्युट अफ टिबेटियन प्लाटो रिसर्च चाइनिज एकाडेमी अफ साइन्सको अवलोकन गर्नुभएको छ। आज बिहान सो अनुसन्धान संस्थानको स्थलगत अवलोकन गर्नुभएको त्यहाँ स्थित नेपाली दूतावासले जनाएको छ। अवलोकनका क्रममा उहाँले दुई देशबीचमा अझ गहन सहकार्यको आवश्यकता रहेकोमा जोड दिनुभएको थियो। उहाँ चीनका विदेश मामिला मन्त्री तथा चिनिया कम्युनिस्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङ यीको निमन्त्रणामा आइतबार बिहान बेजिङ पुग्नु भएको हो। मन्त्री खनाल भ्रमण सम्पन्न गरी यही असार 3 स्वदेश फर्किनुहुने कार्यक्रम छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक सहयोग मन्त्रालयको दक्षिण एसिया विभाग तथा विकासका प्रमुख बारबरा सेफर सहित नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले आज भेटघाट गर्नुभएको छ। सो अवसरमा दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। सो अवसरमा जर्मन सरकारका तर्फबाट राजदूत भोल्जले हालको परिस्थितिमा सरकारको प्राथमिकताका क्षेत्र अझ सहयोग र साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 समाचार। अब केही बेर विज्ञापन।
एसी सकियो, अब रमाइलो सुरु भयो। नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। रेडियो नेपाल र म्युजिक रोयल्टी संकलन समाज नेपाल बीच रेडियो नेपालबाट उत्पादित सृजनात्मक सामग्रीहरूको रोयल्टी संरक्षण गर्ने बारे छलफल भएको छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आज भएको छलफलमा सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत आरती चटोतले रोयल्टी सम्बन्धी समस्या समाधान गर्न उत्पादक र प्रसारक बीच सन्तुलन कायम गर्दै प्रशासनिक तथा कानूनी आधारमा अगाडि बढ्नुपर्ने आवश्यक रहेको बताउनुभयो। निमित्त प्रमुख प्रशासकीय अधिकृत चटोतले कलाकारहरू राष्ट्रको गहन भएको र रेडियो नेपालमा रहेका सृजनात्मक सामग्रीहरू स्रष्टाहरूको बौद्धिकता र सृजनात्मक सम्पत्ति भएकाले त्यसको संरक्षण गर्नु संस्थाको दायित्व भएको बताउनुभयो। छलफलमा रोयल्टी संकलन समाज नेपालका अध्यक्ष सुरेन्द्र चन्द्र अधिकारीले रेडियो नेपालले आफ्नो स्वामित्वमा रहेका प्रसारण सामग्रीहरूमा हक अधिकार सुनिश्चित गर्न र अरू डिजिटल प्लेटफर्महरू मार्फत भइरहेको आफ्नो प्रसारण सामग्रीको दुरुपयोग रोक्न उच्च स्तरीय समिति गठन गरी छानबिन गर्न आवश्यक रहेको सुझाव दिनुभयो। काभ्रे पलाञ्चोकको विभिन्न नदी तटीय क्षेत्रमा वर्षाका कारण हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न मौसम मापन केन्द्र तथा बाढी मापन केन्द्र व्यवस्थित गर्न थालिएको छ। सुनकोशी र रोसी नदी आसपासका विभिन्न क्षेत्रमा ती केन्द्रमा उपकरण व्यवस्थित गर्न थालिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार जिल्ला स्थित 3 बाढी मापन केन्द्र र 1 स्थानमा मौसम मापन केन्द्र स्थापना गर्न लागि हो। यसका लागि सरकारवाला निकाय तथा स्थानीय नागरिकसँग विभागले छलफल समेत गरिसकेको छ। वातावरण संरक्षण, स्थानीय रोजगारी सृजना र सामुदायिक वनमा आश्रित परिवारको आर्थिक सशक्तिकरणलाई एकैसाथ जोड्ने उद्देश्यले बाँकेको कोहलपुरमा सञ्चालित दुना टपरी उद्योग स्थापित हुँदै गएको छ। सामुदायिक वनबाट सालका पात सङ्कलन गरी उत्पादन गरिने दुना टपरीले स्थानीयले आमदानीको अवसर दिएको छ भने प्लास्टिक जन्य सामग्रीको विकल्पका रूपमा वातावरण मैत्री अभ्यासलाई समेत प्रोत्साहन गरेको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको यो रिपोर्ट।
कोहलपुर नगरपालिका वडा नम्बर 2 रहेको जनएकता मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले कोहलपुरमा पहिलो पटक सालको पातबाट बनाइने दुना टपरी उद्योग सञ्चालन गरी सामुदायिक वनका उपभोक्ताहरूलाई आमदानीको स्रोत बनाउन थालेको छ। पहिले जंगलमा खेर जाने सालका पात अहिले स्थानीयका लागि आय आर्जनको बलियो स्रोत बनेको छ। विशेष गरेर सामुदायिक वनमा आश्रित एकल महिला, दलित विपन्न परिवारले पात संकलन गर्ने, सुकाउने र दुना परि बनाउने कामबाट राम्रो आमदानी गर्न थालेका छन्। जनएकता मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष पुण्य प्रभा मल्ल:
एकल महिलालाई प्राथमिकता दिएका छौँ, किनभने घरमै भित्र बसी बसी तर तरिकाले गरिरहनु भएको छ। दुना टपरी टिप्ने, पात टिप्ने, दुना टपरी फुट्ने, सिङ्का पनि बनाउने उहाँहरूलाई नै दिइरहेका छौँ। उहाँहरूको आयआर्जन अनि घर खर्च चल्ने थोरै भइरहेछ।
प्लास्टिक जन्य सामग्रीले वातावरणमा नकारात्मक असर परिरहेका बेला सालको पातबाट बनेका दुना टपरी वातावरण मैत्री विकल्पका रूपमा प्रयोग हुन थालेको छ। दुना टपरीले समूहका सदस्यहरूको वैकल्पिक आमदानीको स्रोत समेत बढ्न थालेको छ। जनएकता मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष बलबहादुर बुढा:
प्रशस्त मात्रामा हामी सामुदायिक वनमा सालको पातहरू किरा जाने भएको कारणले गर्दा किरा भएको प्राकृतिक स्रोतलाई प्रयोग गरेर पैसामा बदलौँ भन्ने हाम्रो एउटा उद्देश्यका साथ लिएका छौँ। जो चाहिँ बाहिर गएर कमाउन नसक्ने महिलाहरूलाई हामीले यसबाट जागिर दिने, यसमा चाहिँ काम लगाउने र थोरै भए पनि हामीले उहाँहरूको चुलो चाहिँ बाल्ने
होटल भोज तथा अन्य विभिन्न कार्यक्रममा प्लास्टिकका प्लेट र कपको सट्टा दुना टपरीको प्रयोग बढ्दै गइरहेको जनएकता मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिकी सदस्य जया थापाको भनाइरहेको छ।
पहिला भन्दा धेरै फस्टाएको छ, मान्छेहरू धेरै खोजी खोजी आउनुहुन्छ, सानो ठुलो साइजमा बेचिरहेको छौँ, बजारीकरण पनि गर्दैछौँ।
दुना टपरी उद्योगको विस्तार सँगै कोहलपुरमा हरित उद्यमशीलताको नयाँ सम्भावना देखिएको छ भने सामुदायिक वनसँग जोडिएका परिवार लागि यो दिगो आय आर्जनको भरपर्दो आधार बन्दै गएको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
बाँकेमा दुना टपरी व्यवसाय स्थापित हुँदै सम्बन्धी रिपोर्टपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच शान्ति सम्झौता तथा सबै मोर्चामा आफ्नो जारी सैन्य कारवाही अन्त्य गर्ने सहमति भएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरान बीच शान्ति सम्झौता भएको घोषणा गर्दै लेबनन सहित सबै मोर्चामा हुने सैन्य कारवाही अन्त्य गर्ने सहमति भएको बताउनुभयो। इरानका उपविदेश मन्त्रीले पनि सम्झौताको प्रारूपमा सहमति भएको पुष्टि गर्नुभएको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। उक्त सम्झौतामा आगामी शुक्रबार स्विजरल्याण्डमा औपचारिक हस्ताक्षर हुने पाकिस्तानका प्रधानमन्त्रीले जानकारी दिनुभयो। अमेरिका र इरान बीचको सहमति सार्वजनिक भएपछि विश्व समुदायले त्यसलाई मध्य पश्चिममा स्थायित्व ल्याउने सम्भावित अवसरका रूपमा लिएको छ। संयुक्त राष्ट्र संघ लगायत युरोप खाडी मुलुक र एसिया प्रशान्तका राष्ट्रहरूले सम्झौताको स्वागत गर्दै सम्झौताको सफल कार्यान्वयनमा जोड दिएका छन्। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले सम्झौतालाई द्वन्द्वको शान्तिपूर्ण समाधानतर्फको महत्वपूर्ण कदमको संज्ञा दिनुभएको छ। उहाँले संवाद र कूटनीतिक प्रयासलाई दीर्घकालीन शान्तिको आधार मान्दै सबै पक्षलाई सहमतिको पूर्ण कार्यान्वयनतर्फ अग्रसर हुन आग्रह गर्नुभयो। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले हम्बुर्ग जलमार्ग र तत्काल बिना शर्त पुनः खोलिनुपर्नेमा जोड दिनुभयो। साथै उहाँले इरानको आणविक र ब्यालिस्टिक कार्यक्रमसँग सम्बन्धित चिन्ताहरूको समाधान पनि आवश्यक रहेको बताउनुभयो। बेलायतका प्रधानमन्त्री किर स्टामरले हम्बुर्ग जलमार्गमा सुरक्षित र स्वतन्त्र जल यातायात पुनः स्थापित हुनुपर्नेमा जोड दिनुभयो। यसै गरी कतारको विदेश मन्त्रालयले क्षेत्रीय सुरक्षा र स्थिरता सुदृढ गर्ने उद्देश्यले गरिएका सबै कूटनीतिक प्रयासप्रति पूर्ण समर्थन व्यक्त गर्दै वार्ता र मध्यस्थताको माध्यमबाट स्थायी समाधान खोज्ने प्रयासलाई निरन्तरता दिनुपर्ने उल्लेख गरेको छ। टर्कीका राष्ट्रपति रेसेप तैप एर्दोगानले सम्झौतामा औपचारिक हस्ताक्षर नहुँदासम्म सबै पक्षलाई संयम अप्नाउन आग्रह गर्नुभएको छ। जापानकी प्रधानमन्त्री साने ताकाइचीले हम्बुर्ग जलमार्ग हुँदै सुरक्षित र स्वतन्त्र जल यातायात सुनिश्चित हुने अपेक्षा गर्नुभएको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र विदेश मन्त्री पेनी बोङले संयुक्त विज्ञप्ति मार्फत अमेरिका र इरान दुवैलाई निरन्तर संयम र रचनात्मक संवाद कायम राख्न आग्रह गर्नुभएको छ। र भारतमा केही हप्तादेखि अत्यधिक गर्मी बढेको छ। भारतको राजधानी नयाँ दिल्लीमा पछिल्लो समय नियमित रूपमा 40 डिग्री सेल्सियस भन्दा माथि तापक्रम बढिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। भारतीय मौसम विज्ञान विभागले गत मङ्गलबार दिल्लीमा अधिकतम तापक्रम 43.5 डिग्री सेल्सियस रेकर्ड भएको जनाएको छ। रेडियो नेपालबाट यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। स्थायी सरकारको रूपमा रहेको कर्मचारी तन्त्रले समय अनुकूल सार्वजनिक सेवा प्रवाह मार्फत आम नागरिकको मन जित्नुपर्नेमा राष्ट्रपतिको जोड। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक 2083 माथिको छलफल सुरु। र अमेरिका र इरान बीच शान्ति सम्झौतामा आउँदो शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने शान्ति सम्झौता हुने सहमतिपछि विश्व समुदायद्वारा स्वागत गर्दै सफल कार्यान्वयनमा जोड। दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त नमस्कार।